यो एडभेन्टिस्ट ओल्ड रेडियो हो। तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आफ्ना कामहरू अनि व्यस्ततालाई एकातिर राखेर रा, हामीसँग केही समय बिताउने क्रममा यहाँ हुनुहुन्छ। हामी यहाँलाई हाम्रो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछौँ। हामी साँचो परमेश्वर, तपाईँलाई माया गर्ने परमेश्वर, तपाईँलाई उद्धार गर्न चाहने परमेश्वरका विषयमा जानकारीहरू प्रस्तुत गर्ने क्रममा छौ। श्रोता, यी जानकारीहरू तपाईँको निमित्त अति महत्वपूर्ण पनि हुन सक्दछन्। परमेश्वरको प्रेमले तपाईँको जीवन सञ्चालन गर्न सकेको होस् भन्ने शुभ चाहना सहित हाम्रो कार्यक्रमलाई अगाडि बढाउ। सुरुमा सुनौ यो आत्मिक भजन।
Yeah.
समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टीय अभिवादन साथ म तपाईँहरूको आफ्नै आफन्त पास्टर उमेश कुमार पोखरेल परमेश्वरको वचन लिएर पुनः तपाईँहरूको बिचमा यो रेडियो कार्यक्रम मार्फत उपस्थित भएको छु। मलाई आशा छ तपाईँ हाम्रो कार्यक्रमलाई नियमित रूपमा सुनिरहनु भएको छ र यसबाट तपाईँले आशिष प्राप्त गरिरहनु भएको छ। आजको प्रस्तुतिलाई अगाडि बढाउनु भन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि प्रार्थना राखौँ। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु यीशु, हामी धन्यवादी छौँ यो जीवनको लागि, यो जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा प्रचार गर्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, हामी सबैको चाहना हाम्रो जीवनमा हामीलाई कसैले माया गरिदियोस्, हाम्रा कुराहरू सुनिदियोस्, हाम्रा दुःख कष्टहरूमा साथ दियोस्, हाम्रो खुसीमा सहभागी होस्, यस्तै हुन्छन् होइन हामी मान्छे। हामीलाई कसैले हेरिदियोस्, हामीलाई कसैले माया गरिदियोस्, हामीलाई कसैले सहयोग गरिदियोस्, हामीलाई कसैले हाम्रा कुरा सुनिदियोस्, त्यही कुरामा हामी छटपटाइरहेका छौँ, त्यही कुराको प्रतीक्षामा हामी दौडिरहेका हुन्छौँ। चाहे हामी जेसुकै गरौँ किन नगरौँ, हाम्रो पेसा वा व्यवसाय जेसुकै किन नहोस्, हामीले जतिसुकै पढेका किन नहौँ, हाम्रो आर्थिक अवस्था जतिसुकै तलमाथि किन नहोस्, तर हामी मान्छेको सबैको एउटै चाहना हुन्छ, कसैले हामी प्रति चासो राखोस् कहिलेकाहीँ। त्यसैले त हामी जे गर्छौँ त्यो प्रेमको लागि गर्छौँ, हामी आफूले आफैलाई प्रेमको खातिर कहिलेकाहीँ उल्लु पनि बनाउँछौँ, हाम्रो हृदय बनाउँछौँ। हृदय र आत्माको निम्ति हामी प्रेमको चाहना गर्दछौँ ताकि हाम्रो हृदय प्रेमको न्यानोपनबाट तापिन सकोस्। मन्द आवाजद्वारा कसैले म तिमीलाई प्रेम गर्छु भन्ने कुरा सुन्नको लागि हामी तपाईँ हामी आफ्नो कान चनाखो बनाएर राख्छौँ र वा आतुर रहन्छौँ, होइन र के तपाईँले अनुभव गर्नुभएको छ। तर परमेश्वरले तपाईँ र मलाई कति धेरै प्रेम गर्नुहुन्छ भनी हामीहरूमध्ये धेरैले महसुस गर्न सकेको पाइँदैन। अर्थात् परमेश्वरले मानव जातिलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर धेरै मानिसहरूले बुझ्न नसकेको हो कि जस्तो मलाई लाग्दछ। परमेश्वरले तपाईँ हामीलाई कति प्रेम गर्नुहुन्छ भनी प्रत्येक दिन उहाँको सृष्टिद्वारा भनिरहनु भएको छ। जब बिहान हुन्छ, सूर्यको प्रकाश सीता हिमालहरूमा छरिन्छन् र त्यो चाँदी झैँ ढल्कन्छ, जब हामीलाई चिसो बतासको मन्द झोक्काले हाम्रो गालाहरूमा मुहाई खान्छ, जब चराहरूको मिठो आवाजद्वारा हाम्रा कानहरू आशिषित हुन्छन्, त्यसैद्वारा परमेश्वरले भनिरहनु भएको हुन्छ प्रत्येक मानिसलाई, म तिमीलाई प्रेम गर्दछु। जब तपाईँको आफ्नो कुकुरले उसका आफ्ना आँखाहरूमा तपाईँप्रतिको सम्मान र भक्तिलाई देखाउँदै तपाईँतर्फ एक टक लगाएर हेर्छ, त्यसै गरी तपाईँले पाल्नुभएको सानो बिरालोले आफ्नो कोमल शरीरलाई तपाईँको काखमा लुटपुटाउन खोज्छ र तपाईँका हातमा यताउता चल्छ, त्यति बेला परमेश्वरले तपाईँलाई भनिरहनु भएको हुन्छ, म तिमीलाई प्रेम गर्दछु। के तपाईँले अनुभव गर्नुभएको छ? जब तपाईँले सङ्गीतको मिठो धुन सुन्नुहुन्छ जसले तपाईँको आत्मालाई उठाउँछ र प्रसन्न तुल्याउँछ, र वचनहरू पढ्नुहुन्छ जसले तपाईँको मन र मस्तिष्कलाई स्वर्गमाथि उठाउँछ, तब परमेश्वरले भनिरहनु भएको हुन्छ, म तिमीलाई प्रेम गर्छु। श्रोता, जब तपाईँ आफ्ना साना नानीहरूले उफ्रेर खेलेको देख्नुहुन्छ, उनीहरूले आफ्ना साना साना सहपाठीहरूसँग वार्तालाप गरेको सुन्नुहुन्छ, त्यति बेला तपाईँ आफ्नै नानीलाई तातो अँगालोमा बेर्न चाहनुहुन्छ, त्यति बेला परमेश्वरले तपाईँलाई भनिरहनु भएको हुन्छ, म तिमीलाई प्रेम गर्छु। जब तपाईँले आफ्नो परिवारबाट प्रेम र सहयोग निरन्तर पाइरहनु भएको हुन्छ र आफ्नो मित्रहरूको तपाईँ प्रतिको दया र मित्रताको आशिषलाई तपाईँले प्राप्त गरिरहनु भएको हुन्छ, चाहे तपाईँ जस्तो सुकै परिस्थिति भएर गुज्रनु भएको किन्न, त्यति बेला परमेश्वरले तपाईँलाई भनिरहनु भएको हुन्छ, म तिमीलाई प्रेम गर्छु। जब तपाईँले आफ्नो विचार र भावनाहरूले तपाईँलाई प्रगतितिर लम्काउँदै लगेको देख्नुहुन्छ, त्यति बेला परमेश्वरले तपाईँलाई भनिरहनु भएको हुन्छ, म तिमीलाई प्रेम गर्छु। जब तपाईँको जीवनका यात्रामा चाहे तपाईँको अवस्था राम्रो वा नराम्रो किन नहोस्, तपाईँ दिन प्रतिदिन दह्रो राम्रो खुसी भएको परमेश्वर चाहनुहुन्छ। दिन प्रतिदिन तपाईँलाई उहाँको प्रेमको यात्रामा परमेश्वर डोहोर्याउन चाहनुहुन्छ। श्रोत साथी, परमेश्वरले कति धेरै तपाईँलाई प्रेम गर्नुहुन्छ र उहाँले सधैँ भन्दै हुनुहुन्छ र देखाउँदै हुनुहुन्छ। त्यसकारण म तपाईँलाई प्रेम गर्छु परमेश्वर भन्न नडराउनुहोस्। प्रेमपूर्वकको जीवन जिउन नडराउनुहोस्। तपाईँसँग भएको प्रत्येक कुराहरूद्वारा परमेश्वरलाई प्रेम गर्नुहोस्। आफूलाई प्रेम गर्नुहोस्, आफ्नो छिमेकीलाई प्रेम गर्नुहोस् र सारा संसारलाई आफ्नो छिमेकी बनाउनुहोस्। परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुरा सधैँ स्मरण गर्नुहोस् र जीवन भनेको खुसीको निम्ति हो र परमेश्वरले म तिमीलाई प्रेम गर्छु भने अनेकौँ किसिमबाट तपाईँलाई भन्नुहुन्छ र त्यसलाई सुन्नुहोस्। श्रोता मित्र, मलाई थाहा छैन तपाईँको तपाईँ कुन अवस्था भएर गुज्रदै हुनुहुन्छ, तपाईँको पारिवारिक तपाईँको आर्थिक र सामाजिक अवस्था के छ, तर मलाई यति थाहा छ कि परमेश्वरलाई तपाईँको विषयमा सबै कुरो थाहा छ। यदि तपाईँको जीवनमा यस्ता धेरै कुराहरू छन् जसको उत्तर तपाईँले प्राप्त गर्नुभएको छैन, यदि तपाईँ आफ्नो जीवनलाई उद्देश्यमूलक बनाउने यात्रामा असफल हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनको यात्रामा धेरै ठाउँमा असफल हुनुभएको छ, नडराउनुहोस्, हताश नहुनुहोस्। परमेश्वर तपाईँको साथमा हुनुहुन्छ र तपाईँलाई परमेश्वरले उहाँको प्रेमले भरिएको बाहुलीमा लपेट्न चाहनुहुन्छ। निर्णय तपाईँमा छ, आफ्ना सबै कुराहरू परमेश्वरमा राख्ने नराख्ने। परमेश्वरले तपाईँलाई आशिष दिनुहोस् ताकि तपाईँ परमेश्वरको प्रेमको बाटोमा आफ्नो जीवनलाई समाहित गर्न सक्नुहोस्। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म प्रस्तुता धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। श्रोत साथी, उद्देश्य प्रेरित पुनर्जन्म देश देशभरका आत्मा परिवर्तित कथाहरूमा आजको कथा कार्ल मार्क्सको कम्युनिष्ट अनुयायीबाट एडभेन्टिस मरिया मरिता होसेद ओलिभिएरा पाल्मिएरा ब्राजिल दक्षिण अमेरिका। बाह्र वर्षको उमेरमा मरिताले ब्राजिलमा बप्तिस्मा लिएकी थिइन्, तर किशोरी अवस्थामा उनले चर्च जान छोडिन्। अनि 38 वर्षपछि उनी आफ्नो विश्वास मार्क्स प्रति त्यागेर उनको समुदायमा परमेश्वरको निम्ति शक्तिशाली गवाही बन्न पुगेकी थिइन्। मेरो जीवनमा यसको आदर्शले कार्ल मार्क्सको आदर्शको सट्टामा ठाउँ पाएको थियो। मरिता भनेर सम्बोधन गर्न चाहने मारियाले भनिन्, मरिया सेभेन्थ डे एडभेन्टिस्ट आमाको घरमा हुर्किएकी थिइन्। क्रिसरी अवस्थामा नै उनले साबत स्कुल कक्षामा सिकाउँथिन् र चर्चको युवा युवतीहरूको निम्ति अगुवा भएकी थिइन्। तर उनी 12 वर्षको हुँदा चर्चको एक प्रतिष्ठित व्यक्तिले उनलाई केही भने, जसले गर्दा उनको चित्त दुखेर चर्च जानै छोडिन्। चर्चको कुनै पनि मानिसले उनलाई वास्ता नगरेकोले चर्चमा कहिले नजाने निर्णय उनले गरेकी थिइन्। स्कुलमा उनले निकै चासो देखाएर समाजशास्त्र पढिन् र जर्मनको दार्शनिक र समाजशास्त्री कार्ल मार्क्सको मानव अधिकार बारे सिकाएको शिक्षाले उनी अत्यन्त प्रभावित भइन्। उनले पनि आफू कार्ल मार्क्सको अनुयायी बन्ने निर्णय गरिन्। 25 वर्षभित्र मरियाले विवाह गरेर एक छोरो पाइन् र उनी विधवी पनि भइन्। उनी क्यानाडाको मन्ट्रायलमा रहेको युनिभर्सिटी द मन्ट्रायलमा पिएचडी गर्न भर्ना भइन्। जब उनी विश्वविद्यालयमा पढ्दै थिइन् तब उनले नचिताएको ब्राजिलियन पास्टर लुइस र उहाँकी श्रीमती लियोनी उनलाई भेट्न आए। तिनीहरू अमेरिकामा एउटा विवाहको समारोहमा शरीक भएर क्यानाडा भएर घर फर्किँदै थिए। तिनीहरूले मन्ट्रियलमा मरियालाई भेट्न बसाई लम्ब्यारै बस्ने योजना बनाएका थिए। लुइस र मरिया युवा अवस्थामा एउटै एडभेन्टिस्ट चर्चमा आराधना गर्दथे। पास्टर लुइस र उनकी श्रीमती मरियालाई दिनदिनै भेट्न गए। उनीसँग तिनीहरूले बाइबल र यसुको प्रेमको बारेमा बोले। तिनीहरूले मरियालाई यसुतिर फर्कन आग्रह गरे। मरियाले राम्रोसँग तिनीहरूलाई सुने तर उनको हृदय यसुलाई ग्रहण गर्नको निम्ति भने कठोर पारेकी थिइन्। 2 वर्षपछि मरिया आफ्नो देश ब्राजिलमा फर्केर आइन्। उनी ब्राजिलको विश्वविद्यालयमा अध्यापकको काम गर्न आएकी थिइन्। पास्टर लुइसकी श्रीमतीले उनलाई प्रत्येक हप्ता 3 वर्षसम्म सम्पर्क राखेर बाइबल अध्ययन गर्न लाउन आग्रह गरिन्। तर कुनै न कुनै बहाना बनाएर बाइबल अध्ययनमा शरीक भइनन्। एक दिन मरियाले क्लासमा मार्क्सको बारेमा सिकाउन पाठ तयार पार्दै थिइन्। मार्क्सले आफ्नो सिद्धान्तको बारेमा लेखेको प्रथम लेख सन् 1844 लेखेको मरियाले भेटाइन्। त्यो वर्ष एडभेन्टिस्ट अभियान अर्थात् यीशुको आगमनको बारेमा प्रचार गरिएको वर्ष पनि त्यही नै थियो भनेर उनले सम्झिन्। एडभेन्टिस्ट अभियान अर्थात् यीशु आउनु भएपछि मात्र यस संसारको परिवर्तन हुन्छ भन्ने शिक्षाको खिलाफमा अभियान चलाउन शैतानले मार्क्सलाई प्रयोग गरेको हो कि भन्ने कुरालाई अचम्म मान्दै उनले सोच्न थालिन्। मानिसहरूको आफ्नै तागत बल शक्ति बुद्धि दर्शन वा बातले संसार परिवर्तन गर्न सकिन्छ भन्ने शिक्षा कार्ल मार्क्सको थियो, तर केवल यसुले मात्र यो संसार परिवर्तन गर्न सक्नुहुन्छ भन्ने शिक्षा एडभेन्टिस्टहरूले सिकाएका थिए। केही समयपछि आफ्नो समाजवादी विद्यार्थीहरू ग्रेजुएट हुने बेलामा क्लासमा मारियाले यो घोषणा गरिन्, अब म विश्वास गर्छु कि यसु ख्रिस्ट महान क्रान्तिकारी नेता हुनुहुन्छ तर उहाँ परमेश्वरको पुत्र चाहिँ होइन। प्राय जसो मरिया रातमा राम्रैसँग सुत्दथिन् तर त्यस क्लासबाट आएपछि त्यस रात उनी राम्रोसँग सुत्न सकिनन्। रातभरि ओछ्यानमा उल्टाइ पल्टाइ गरिरहन्। अर्को दिन उनको एउटी डिनल भर्नाउ गरेकी केटी विद्यार्थी उनी कहाँ आइन्। प्रोफेसर, तपाईँले क्लासमा यसुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्दिन भनेर भन्नुभयो। आज राति राम्रोसँग म सुत्नै सकिन। तपाईँले व्यक्त गर्नुभएको कुरो तपाईँको हृदयदेखि भनेको होइन भनेर तपाईँलाई भन्न परमेश्वरले चाहनु भएको अनुभव गरेकोले तपाईँ कहाँ आएको हुँ। तपाईँ मार्क्सवादी हुनुभएकोले यसुलाई तपाईँले विश्वास नगरेको तपाईँले स्वीकार गर्न चाहनु भएको थिएन। हृदय उक्त विद्यार्थीले भनिन्, मारिवालाई के भनौँ के नभनौँ जस्तो भयो। तिमीले यो कुरा भनेकोमा तिमीलाई धन्यवाद छ, उनले भनिन्। 2 हप्तापछि मारियाले एउटा रेस्टुरेन्टमा दिउँसो खाजा खाँदै थिइन्। तब उनले एउटा गीती समूहले मारा भिल्लो साग्रा सिया यीशुको अनुग्रह अचम्मको छ भन्ने गीत प्र्याक्टिस गरिरहेको उनले सुनिन्। यो गीत आइतबार पालन गर्ने चर्चमा गाइँदै थियो। यही गीत जब उनी किशोरी अवस्थामा थिइन् तब एडभेन्टिस्ट चर्चले आयोजना गरेको गीती समूहमा उनले गाएकी थिइन्। मारियाले त्यस चर्चको पछाडितिर गएर त्यो गीत सुनिन्। एकैछिनपछि उनको विद्यार्थी डिभाल्ना चर्चभित्र पसिन् र मरिया भएको ठाउँमा सिधै गइन्। प्रोफेसरलाई अँगालो मार्दै रुँदै भनिन्, मलाई थाहा छ कि तपाईँ यहाँ आउनुहुनेछ। म घरमा मेरो बच्चालाई दुध खुवाउँदै थिएँ। त्यति नै खेर मेरो मनमा यहाँ आउन आवश्यक भएको कुरा कसैले गचगचाइरहेको आवाज मैले पाएँ। मरिया 3 छक्क परिन्। यो भेट त संयोग मात्र नभएको उनले महसुस गरिन्। डिनाल भएको घर नजिकै थिएन र मरिया पनि जाना जाने विश्वविद्यालयको परिसरबाट टाढा खाजा खान गएकी थिइनन्।
चर्चमा गीत सुनिसकेपछि दुईजना एक आपसमा विदा भए। यो अनुभवले उनलाई यो विश्वास भयो कि परमेश्वरले उनलाई बाइबल अध्ययन गर्ने अवसर दिन चाहनु भएको छ। अनि उनी पास्टर लुइसकी श्रीमतीको अनुरोधमा हप्ता हप्तामा हुने बाइबल अध्ययनमा सरिक हुन थालिन्। पास्टर लुइस र उनकी श्रीमतीसँग मरियाले बाइबल 10 वर्षसम्म अध्ययन गरिन्। तर बाइबल परमेश्वरको वचन हो भनेर उनले स्वीकार गर्न चाहिनन्। आखिरमा पास्टर लुइसकी श्रीमतीले उनलाई भनिन्, परमेश्वर प्रतिको विश्वासको निम्ति तिमीले प्रार्थना गर्नु आवश्यक छ। तिमीले परमेश्वर प्रतिको आस्था गुमायौ, तिम्रो लागि म प्रार्थना गर्नेछु। जब पास्टरकी श्रीमतीले प्रार्थना गरिन् तब घरमा बाइबल पढ्ने चाहना मरियाको बढ्यो। तिनले बाइबल 2 महिनासम्म पढिन् र उनले फेरि बप्तिस्मा लिइन्। तर उनको एउटा समस्या थियो, उनी चर्चमा जान चाहेकी थिइनन्। कसैको घरमै किन आराधना सभा नगर्ने? उनले पास्टर लुइसलाई सोधिन्। चर्च चाहिँ जान नचाहने तर बाइबल पढ्न चाहनेहरूको निम्ति एउटा ठाउँ खोज्ने तिनीहरूले निर्णय गरे। अनि त्यस्तो खालको घरेलु चर्चको निम्ति योजना बनाउन पास्टरले मरियासँग अनुरोध गरे। अनि चर्चका अगुवाहरूले मरियाले बनाएको घरेलु चर्चको प्रस्ताव पढेर त्यसमा छाटकाट गरेर घरेलु चर्च सुरु गर्नको निम्ति सहमति जनाए। सेयरिङ जिजस अर्थात् येशूको बारेमा ज्ञान बाँड्ने घरेलु चर्च सन् 2004 13 जनाबाट सुरु भएको थियो। यसमा 200 भन्दा बेसी बप्तिस्मा लिएका मानिसहरू छन्। यहाँ एडभेन्टिस्ट चर्चलाई कसरी प्रेम गर्ने भनेर मानिसहरूले सिक्दछन्। तिनीहरूको आत्मा परिवर्तन हुन्छ र बप्तिस्मा लिन्छन्। अनि तिनीहरूलाई साल्भाडोरमा भएका एडभेन्टिस्ट चर्चहरूमा हामी पठाउँछौँ, मरियाले भने। अहिले मरिया 70 वर्षकी छिन् र घरेलु चर्चको सह अगुवा छिन्। हामी धेरै ससाना समूहहरू मिलेर बाइबल पढ्छन् र प्रार्थना गर्छन्। हामी धेरै खुसी छौँ। हामी येशूको दोस्रो आगमनको निम्ति पर्खिरहेका छौँ, प्रसन्न भएर मरियाले भनिन्।
शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816055120, 9816055120, र अर्को 9818535555, 9818535555। 95555। हवस् त श्रोता, भोलि फेरि यही स्टेसन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।